नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन बारे कांग्रेस माओवादीसँग कुरा गर्न एमालेद्वारा अस्वीकार, तीन दलको शीर्ष बैठक बिना निष्कर्ष।
राप्रपा नेपाल र राप्रपा बीच एकता, लामो समयपछि एकै हुन पाउँदा नेताहरू उत्साहित।
यो एकीकरणसँगै नेपालको राष्ट्रिय राजनीतिमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति।
भूकम्प प्रभावित जिल्लाका सिकर्मी डकर्मी सुरक्षित घर बनाउने अभियानमा पुरानो सिपमा सुधार भएको अनुभव।
अब भूकम्प लडाउने रहेछ बुझियो, अब पहिलाको भन्दाखेरि धेरै कुरा बुझियो, अलिकति ज्ञान प्राप्त भयो।
अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट, 27 जनाको ज्यान गयो, 35 जना घाइते।
र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुस 8-15 गतेसम्म पूर्वाञ्चलमा हुने।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
हेलो मम्मी, हामी आउँदैछौ।
जयसाबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि।
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खानी चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि केही सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन, फोन 0556-527-982, मोबाइल 98550-5860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। तीन दलका शीर्ष नेताको बैठक। नेकपा एमाले संविधान संशोधन गर्नै नहुने अडान राखेपछि बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनको विषयमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच भएको बैठकमा नेकपा एमालेका नेताले कुनै पनि हालतमा संविधान संशोधन हुन नसक्ने भन्दै बैठक बीचमै छाडेर हिँडेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका नेताहरूले मधेस केन्द्रित दलका जायज माग पूरा गर्न संविधान संशोधनको प्रस्तावमा छलफल गर्न आग्रह गरे पनि एमालेका नेताले अब संविधान संशोधनको कुरा नगर्ने भन्दै बैठकबाट बाहिरिएका थिए। केही दिन अघि प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधनका लागि सकारात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संविधान संशोधनको कुरै सुन्न नचाहेपछि राजनैतिक संकट थप बल्झिने भएको छ। नेता हिँडे पनि कांग्रेस र माओवादीले भने मधेसवादी दलसँग एकपटक छलफल गरेर एमालेलाई बोलाउने, तर एमाले सहमत नभए पनि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने सहमति गरेको आचार्यले उज्यालोलाई जानकारी दिनुभयो। यसैबीच नेकपा माओवादी केन्द्रले संविधान संशोधनका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। आज बसेको माओवादी केन्द्रको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई अरू दलसँग आवश्यक छलफल गरी निर्णय गर्ने जिम्मा दिएको हो।
राप्रपा नेपाल र राप्रपा बीच पार्टी एकता भएको छ। काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको घोषणा सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले पार्टी एकताको घोषणा पत्रमा हस्ताक्षर गर्नुभयो। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ भने अब पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा तथा राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा बन्नु भएको छ। राप्रपा नेपालको झण्डा अब एकीकृत पार्टीको पनि झण्डा भएको छ। चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने सहमति भएको छ। एकीकरण भएको राप्रपाको तीन महिनाभित्र महाधिवेशन हुने र दुवै पक्षका पदाधिकारी यथावत रहनेछन्। दुवै पार्टीका आधा आधा गरी 300 सदस्यीय केन्द्रीय कार्य समिति बनाइएको छ। एकीकरणपछि राप्रपाका 37 सांसद सहित संसदको चौथो ठूलो शक्ति भएको छ। घोषणा सभामा दुवै राप्रपाका नेताहरूले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुख्य एजेण्डा भएको पटक पटक दोहोर्याए। राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले लामो प्रयासपछि देशमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै दुई पार्टीको एकताले देशको राजनीतिमा प्रत्यक्ष प्रभाव जमाउन सक्ने दावी गर्नुभयो। एक समय राप्रपा नेपाल र राप्रपा जनताले सर्वाधिक रूचाएको पार्टी भए पनि विभिन्न कारणले ओझेलमा परेको, तर अब राष्ट्रवादी शक्ति पहिलो नम्बरमा उदाउने जिकिर उहाँले गर्नुभयो। मधेसवादी दलका जायज माग पूरा नगरी निर्वाचन गर्न नसकिने भन्दै अध्यक्ष थापाले उनीहरूका जायज माग संविधान संशोधन गरेर पूरा गर्नुपर्ने बताउनुभयो। राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले अबको राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको नारा बोकेर गाउँ गाउँ जाने र आगामी चुनावमा पहिलो शक्ति हुने दावी गर्नुभयो। घोषणा सभामा वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, डाक्टर प्रकाश चन्द्र लोहनी, विश्वबन्धु थापा लगायतले दुई पार्टी बीचको एकता मुखले मात्र नभई मनले पनि हुनुपर्नेमा जोड़ दिनुभयो। एकीकरण भएको राप्रपाले दल दर्ताको लागि आजै निर्वाचन आयोगमा निवेदन दिएको छ।
राजनीतिक इतिहास र एजेण्डा पनि लगभग समान भए पनि फुटेर तितरबितर भएका राप्रपा र राप्रपा नेपालका नेताहरू फुटको 11 वर्षपछि फेरि एकजुट हुँदा निकै उत्साहित भएका छन्। काठमाडौँको प्रज्ञा भवनमा भएको एकीकरण घोषणा सभा हेरेर फर्किएपछि अर्जुन पोखरेलको रिपोर्ट।
दुई पार्टी मिले पनि हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा पनि छाडेका छैनौ है भन्ने सन्देश दिन घोषणा सभाको शुरूआत नै पण्डितहरूको मन्त्रोच्चारण र शङ्खध्वनिबाट गरियो। प्रज्ञा भवनको हलभित्र अटेस मटेस भएर बसेका र हल बाहिर राखिएको ठूलो स्क्रिनमा घोषणा सभा हेरिरहेका नेता कार्यकर्तामा छुट्टै जोश जाँगर थियो। नेताहरूले एकताका उत्साहपूर्ण भाषण गर्दा कार्यकर्ताको ताली र हुटिङले हल गुन्जियो।
जुन असन्तोषहरू अहिले पनि केही मात्रामा छन्, यो मेटाउने यदि कसैमा क्षमता छ भनेदेखि त्यो माओवादी कंग्रेस एमाले होइन, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र गर्न सक्छ।
एक समय नेपालको राजनीतिमा निकै प्रभुत्व जमाएको राप्रपाका नेता पार्टी फुटको कारण केही समय ओझेलमा परेका थिए, तर आज पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्द, विश्वबन्धु थापा, प्रकाश चन्द्र लोहनी, कमल थापा लगायतका नेता निकै उत्साहित भएर एउटै मञ्चमा बसे। 2047 सालमा सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दले दुईवटा राप्रपा बनाए र 2048 सालको चुनावमा हारपछि दुई पार्टी एक भए। 2054 सालमा फेरि फुटेको राप्रपा 2057 सालमा एकीकरण भयो, तर 2061 सालमा राजाको कुको विषयलाई लिएर कमल थापाले राप्रपा नेपाल गठन गरेपछि फेरि नेताहरू विभाजित भए। पटक पटकको फुट र विभाजनले वाक्क भएका नेताहरू यसपल्ट फेरि जुटेका छन्। आजको एकता घोषणा सभामा पनि नेताहरूले फुटको दुःख पोखे। राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा,
हामीले त्यो एकीकरणलाई कायम राख्न सकेको भएदेखि अहिले कहाँ कहाँ भए पनि त्यस्तो केही समय त बित्या छ, अरू केही बितेको छैन। त्यसबाट पाठ लिएर अब त्यो कमी कमजोरी दोहोरिने दिन्नौ भनेर हामीले अर्को मुलुकको विभिन्न भागमा खटेर सबैजनालाई यो पार्टीमा समाहित गर्न प्रयत्न गर्नुपर्छ।
राजतन्त्र फालेर गणतन्त्र स्थापना र संविधानमै धर्मनिरपेक्षता ग्यारेन्टी भइसकेको अवस्थामा दुई राप्रपा नेताहरूले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डामा एक मत भएको भन्दै एकता गरे। दुई पार्टी मिलेपछि आगामी चुनावमा पहिलो पार्टी बन्ने उनीहरूको ठोकुवा थियो, तर आजको सभामा रापरपाको नेतृत्व पंक्तिमा युवा नेताहरू थिएनन्। दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएका बुढापाका नेताको बाहुल्यता थियो। बुढा नेताकै कारण रापरपाको अबको लोकप्रियता बढ्ने बताउनुहुन्छ रापरपाका अध्यक्ष कमल थापा।
आज यो मञ्चमा उपस्थित नेतृत्व पंक्तिको अनुहारलाई एकपटक गहिरोसँग नियाल्नका निमित्त अनुरोध गर्न चाहन्छु। यो नेतृत्व मुलुकले भरोसा गर्न सक्ने नेतृत्व हो, जनताले भरोसा गर्न सक्ने दूरगामी सोचाइ र अनुभव बोकेको पंक्ति।
रापरपाका केही नेता कार्यकर्ताले आजको एकतालाई पानी र तेलको जस्तो नभई दूध र पानीको जस्तो एकता भनेका छन्। तर ख्याल गरिएन भने दूध र पानी पनि कहिलेकाहीँ फाट्छ। दूध पानी जस्तो भइयो भनेर जुटेका रापरपा बीच फेरि फाटो आउला नआउला त्यो त यसै भन्न सकिन्न।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियम अनुसार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र याद राखौँ कार्तिक 15 देखि माघ 15 गतेसम्म चाहिँ 4 बजेसम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ। यसरी सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
नेपाल टेलिकम, नेपाल टेलिकम, सबको घर घर भित्र पस्छ, सबको मन मन भित्र पस्छ। नेपाल टेलिकम, नेपाल टेलिकम,
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
हेलो मम्मी, हामी आउँदैछौ।
जयसाथको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाथ त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खानी चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पती जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन, स्मार्ट वंश जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले संविधान संशोधनबारे कांग्रेस माओवादीसँग कुरा गर्न एमालेद्वारा अस्वीकार, तीन दलको शीर्ष बैठक बिना निष्कर्ष, राप्रपा नेपाल र राप्रपा बीच एकता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। भूकम्पको बेला कतिपय घर एक धक्कामै भत्किए। पहिलो धक्कामा नभत्किएका घर पनि लगातारका पराकम्पले भत्किए। आफैले बनाएका घर भूकम्पले भत्काएपछि अहिले सिकर्मी डकर्मीलाई सुरक्षित घरबारे चासो बढ़ेको छ। घर कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने तालिममा सहभागी हुनेहरू त झन युवा भन्दा पाका उमेरका बढ़ी छन्। मदन पौड्यालको रिपोर्ट।
नाप्नुहोस् त, 4 फिट भनेको
दोलखा भीमेश्वर नगरपालिका पाँचका मुक्तिनाथ चौलागाई उमेरले 65 वर्ष पुग्नुभयो। बितेका 20 वर्षमा उहाँ घर बनाउने काममै लाग्नुभयो। भूकम्प नआउँदै एक तले, दुई तले, तीन तले, साना ठुला कति घर बनाइयो भन्ने उहाँलाई हेक्कासम्म छैन। तर आफै डकर्मी भएर बनाएको आफ्नै घर पनि भूकम्पले सग्लो राखेन।
आफैले बनाएको पनि कोही बेला अब के मिस्कल पर्यो, अब के भयो, तर आखिरमा ढल्दोहरू छ। एउटैले मात्र बनाउने कुरो नि भएन, त्यसमा साथीले लाउनु परेको। अब साथीले लाउँदाखेरि अब सबै ठाउँ आँखा पुर्याउनु सकिँदैन, अनि अब कुनै ठाउँ टुटफुट हुन्छ, लड्ने त कुरो स्वाभाविक भइगयो।
गाउँमा युवाको अभाव त छँदैछ, भएकालाई पनि घर बनाउने काममा भने त्यति चासो नै छैन। त्यसैले पनि पहिलादेखि नै काम गर्दै आएका बुढापाकाले तालिममा बढी चासो लिएका हुन्।
हामी जस्तो बुढा भन्दा बाहिरको मान्छे छैन अहिले, यहाँ जम्मै विदेश जाने, कहाँ जाने कहाँ जाने भन्छन्। अब यस्तो सिप गरेर हुँदैन, यो दुखी काम कसले गर्छ भन्छन्, गर्दै गर्दैन उनीहरू सुखी काम गर्ने।
भूकम्प प्रभावितले अनुदान किस्ता लिन र भविष्यको जोखिम कम गर्न पनि अब बन्ने घर सुरक्षित बनाउनु पर्छ भन्ने डकर्मीहरूलाई राम्रोसँग थाहा छ। प्रभावितले पनि तालिम प्राप्त र सिपयुक्त डकर्मी नै खोज्छन्। प्राविधिकबाट पहिलो पटक यसरी तालिम लिएका डकर्मी सिकर्मीलाई घरको जग राख्नेदेखि कसरी बोलियो हुन्छ भन्नेसम्म सिकाइएको छ। भीमेश्वर नगरपालिका छका अर्का डकर्मी इराज भण्डारी,
काका जोड्नु पनि छ, के कन्जोडी हामीले भइरहेछ, काका नोट कस्नु पनि छ, काका अब भुक राख्नु पनि छ घर बनाउँदा पनि, छानो हाल्दा नि कहाँबाट कस्नु पनि छ, अब छानो टक्क राखेर त्यसै हावाले उडाउँदा जस्तो छानो ठाउँ ठाउँमा उडाइरहेको छ हाउरीले, त्यसलाई कहाँबाट कसरी लानु पर्ने छ, र नसक्दा कहाँ कस्तो के कुराहरू हुनेछ, अब कहाँनिर कैँची ढुङ्गा राख्नु पनि छ, कहाँनिर सुट कस्नु पनि छ, कति माथिमा हाइटमा तपाईँको त्यो टाइपिङ कस्नु पनि छ, अनि त्यो धेरै कुरा सिक्नुहुन्छ हामीसँग।
कतिपयले त तालिम लिएर नयाँ घर समेत बनाइसकेका छन्। अहिले उनीहरूलाई घर बनाउन भ्याइ नभ्याइ छ। तालिम पछि त झन् घर बनाउने पुरानो तरिकामा बलियो बनाउने केही सिप पनि थपथाप भएको छ भन्नुहुन्छ दोलखाकै फस्कु पाँचका 61 वर्षीय पदम बहादुर कार्की।
किन भन्नु होला भने अब भत्किने रहेछ होइन, अब भूकम्प लडाउने रहेछ, अब त्यतिखेर अब चुकुनो ढुङ्गा माझामा हालिन्थ्यो फाट्ने रहेछ, अब अहिले जत्रो ढुङ्गा खान्छ त्यत्रै ढुङ्गा हालिने भइयो, अनि सुरबन्धन गरिदिनु भइयो हेर्नुहोस्, अब दुई दुई फुटमा झ्याल ढोका राख्नुपर्ने रहेछ भन्ने चाहिँ त्यति बुझिएको छ सर। अब धेरै अब पढेको होइन, बुझियो अब पहिलाको भन्दाखेरि धेरै धेरै कुरो बुझियो, अलिकति ज्ञान प्राप्त भयो।
सानो गल्तीले पनि घर कमजोर हुन सक्छ भन्ने तालिम प्राप्त सिकर्मी डकर्मीले ज्ञान पाएका छन्। सुरक्षित घरको महत्व र सिकर्मी डकर्मीलाई आवश्यक तालिम भूकम्प प्रभावित जिल्लामा मात्र होइन अरू जिल्लामा पनि पुर्याउन आवश्यक छ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको सिमानाका किमाथाङका विराटनगर जोड्ने कोशी राजमार्ग निर्माणमा तीव्रता दिने बताउनु भएको छ। संखुवासभाको चिचिलामा आयोजित मकालो हिरक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपतिले किमाथाङका नाकासम्म सड़क विस्तार भए देशको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो।
नारायणगढ़ मुगलिन सड़कमा धुलोका कारण यात्रु र सड़क आसपासका बासिन्दा मर्कामा परेका छन्। सड़कमा उड्ने धुलोका कारण स्थानीय बासिन्दा तथा यात्रुको नाक घाँटी तथा आँखामा प्रत्यक्ष असर पर्नुका साथै चालकलाई गाड़ी चलाउन समस्या हुने गरेको छ। धुलोकै कारण सड़क वरपर रहेको जग्गामा लगाइएको बाली मर्न थालेको स्थानीय बासिन्दाले बताएका छन्। त्यस्तै सड़कमा उड्ने धुलोले समस्या भएको भन्दै जनकपुरको विश्वकर्मा चोकमा आज स्थानीय बासिन्दा र व्यवसायीले सड़क अवरूद्ध गरेका छन्।
भोजपुरमा हिजो भएको आगलागी पीड़ितको सहयोगार्थ पूर्व सूचना तथा संचार मन्त्री शेरधन राईले आर्थिक सहयोग गर्नुभएको छ। सदरमुकाममा आगलागीबाट पीड़ित भएकाहरूलाई तत्काल राहत तथा अस्थायी बासको व्यवस्था गर्न जिल्ला दैवी प्रकोप उद्धार समिति एवं प्रमुख जिल्लाधिकारी अर्जुन कुमार शर्मा मार्फत राईले विश्व सरोकार समाज सिंगापुरबाट प्राप्त 1,00,000 रूपियाँ र आफ्नो तर्फबाट 2,00,000 रूपियाँ गरेर 3,00,000 रूपियाँ सहयोग गर्नुभएको हो।
भारतीय 500 र 1,000 नोट सहजै साटिदिने प्रलोभन देखाई लाखौं ठगी गरेको भन्दै प्रहरीले भारत पश्चिम बंगाल घर भई काठमाडौँ कलंकी बस्दै आएका हरेकृष्ण शाहलाई पक्राउ गरेको छ। भारतीय नोट सटही गरिदिने भन्दै रौतहट झुनखुनवाका अब्दुल रहीमसँग 50,00,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। भारतले 1,000 र 500 दरका नोटमा प्रतिबन्ध लगाएको छ। नेपालीसँग रहेका नोट साट्ने बारेमा राष्ट्र बैंकले तयारी थाले पनि विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरूले भारतीय नोट साटिदिने भन्दै ठग्ने क्रम बढेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
Come once, you will certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दाङको आँखा अस्पताल लमही र राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरले द्रुत सेवा शुरू गरेका छन्। द्रुत सेवा शुरू भएसँगै अब बिरामीले घण्टौं लाइनमा बसेर आँखा जचाउनु पर्ने बाध्यता हटेको छ। राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले अपरेशन बाहेक अरू जाँच 5 देखि 10 मिनटमै सक्ने व्यवस्था गरिएको बताउनुभयो। त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय खोटाङले विपद व्यवस्थापन सम्बन्धी आपतकालीन कार्य योजना बनाएको छ। विपत्तिका बेला घाइते, अंगभंग भएका र विस्थापितलाई स्वास्थ्य सेवा दिने योजनाका साथ आपतकालीन कार्य योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
काठमाडौँमा झण्डै 1 महिनादेखि लोड सेडिङ नभएपछि 16 अर्ब बराबरको इन्धन बचेको व्यवसायीले बताएका छन्। ऊर्जा मन्त्रालयमा भएको छलफलमा व्यवसायीले लोड सेडिङ हटेपछि ठूलो राहत मिलेको भन्दै खुशी व्यक्त गरेका छन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले लोड सेडिङ नभएपछि काठमाडौँमा मात्रै 14 देखि 16 अर्ब बराबरको डिजेल बचत भएको बताउनुभयो। नेपाल प्रहरीका प्रतिनिधिले भने विद्युत चोरी गर्नेलाई पनि अरू चोरी सरह सजायको व्यवस्था भए चोरी नियन्त्रणमा सहयोग पुग्ने बताएका छन्।
बझाङका विपन्नवादी समुदायले जनता आवास कार्यक्रम मार्फत आफूहरूलाई घर बनाइदिन माग गरेका छन्। उनीहरूले आज जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापन पत्र पेश गरेका हुन्। जयपृथ्वी नगरपालिका र कोट भैरव गाविसका वादी समुदायले सरकारले जनता आवास अन्तर्गत विपन्न दलितहरूका लागि अनुदानमा घर बनाइदिने कार्यक्रम 2066 सालमा नै लागू गरे पनि आफूहरू त्यसबाट वञ्चित भएको गुनासो गरेका छन्।
बैतडीका 197 विद्यालयमा पढ़ाई मेला शुरू भएको छ। शैक्षिक गुणस्तरमा अभिवृद्धि ल्याउने उद्देश्यसहित पढ़ाई मेला सञ्चालन गरिएको हो। विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग, सामाजिक चेतना तथा विकास संघ साडा बैतडीको आयोजना र जिल्ला शिक्षा कार्यालयको समन्वयमा पढ़ाई मेला शुरू भएको हो।
मुगुको गमगढ़ीमा स्थानीय निकाय पुनर्संरचना प्रक्रियामाथि असन्तुष्टि जनाउँदै प्रदर्शन गरिरहेका स्थानीय वासिन्दा र प्रहरी बीच झडप हुँदा 12 जना घाइते भएका छन्। प्रहरीको लाठीचार्जबाट रारा, कालै र दैनकोट गाविसका आन्दोलन कार्यरत वासन्दा घाइते भएका हुन्। नौवटा इलाका रहेको मुगुलाई 3 गाउँपालिका र 1 नगरपालिका बनाउने खाका सिफारिश गरिएपछि 2 हप्तादेखि सदरमुकाम गमगढ़ीमा विरोध भइरहेको छ।
बौद्धनाथ चैत्य भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत चैत्यको भोलि प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिनुभयो। उद्घाटनमा चीनका धर्मगुरू इन सुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो।
काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको इलेक्ट्रोटेक मेलामा नयाँ नयाँ विद्युतीय सामग्रीमा उपभोक्ताको आकर्षण देखिएको छ। मंगसिर 3 गतेदेखि शुरू भएको मेलामा केबल तार, लिड चिम, सजावटका बत्ती, ट्रान्सफर्मर र हाउस वायरिङ एसेसरीजमा उपभोक्ताको भीड़ लागेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।
मेरो पनि भन्नु छ।
हिजोको नेपाल दर्पणमा सभासदको तलब र सुविधा बढेको खबर सुनेर महोत्तरीको सोनामाईका रामनारायण शाह हाम्रो आइबीआरमा भन्नुहुन्छ,
भूकम्प, बाढी पहिरो, आगलागी, आन्दोलन, दुर्घटना आदिबाट पीड़ितहरूलाई राहत दिन नसकेको सांसदहरूले आफ्नो तलब भत्ता बढाउन अलिकति पनि लाज लागेन। राजनीतिक भनेको समाज सेवा हो, जसमा न्यूनतम पारिश्रमिक लिनुपर्छ र देश र जनतालाई निस्वार्थ सेवा गर्नुपर्छ। तर यसको विपरीत यहाँका नेता भानाउदाहरूले आफ्नो र आफ्नो परिवारको लागि मात्रै राजनीति गरिरहेको सहजै अनुमान गर्न सकिन्छ। यिनीहरूको मनपरीलाई रोक्ने कोही छैन नेपालमा।
डोलराज पराजुलीले 3556 पठाएको एसएमएसमा सोध्नु भएको छ, आफ्नो तलब बढाउन 98% सभासद भए तर प्रजातन्त्र स्थापनाको 26 वर्ष भइसक्दा पनि देशको विकासका लागि किन यसरी सहमति भएन।
फेसबुकमा दिवान राणाले लेख्नु भएको छ, बाढी पीड़ित भूकम्प प्रभावितका लागि राहत पास गर्न खै के नियमले रोक्छ रे, तर आफ्नो तलब बढाउने प्रस्ताव पास गर्न 1 हप्ता पनि लागेन नि।
जीपी अधिकारी ट्विटरमा प्रश्न गर्नुहुन्छ, तलब के का लागि बढाइयो? संसद भवनमा आरामले निदाउन या तोडफोड मचाउन कि आफ्नो क्षेत्रको लागि आएको बजेट फ्रिज गराउन? हामी जान्न चाहन्छौ।
महेन्द्र पाण्डे फेसबुकमा लेख्नुहुन्छ, बढाइएको तलब धेरै नहोला तर यो सानो देशमा सांसदको संख्या नै धेरै भयो। अब प्रतिनिधि सभामा 75, राष्ट्रसभामा 35 अनि प्रदेश सभामा प्रत्येक प्रदेशमा 11 सांसद हुनुपर्छ।
अनि नेपाली काँग्रेसका सांसद धनराज गुरुङले बढाइएको तलब आफूले नलिने भन्दै भूकम्प प्रभावितलाई दिनु भनेकोमा एम भण्डारी फेसबुकमा टिप्पणी गर्नुहुन्छ, तपाईँलाई चाहिँदैन भने सुजाता कोइरालालाई दिनु सजुर।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र ऋग्वेद शर्मा। अब विदेशको खबर। अफगानिस्तानको राजधानी काबुलमा मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा 27 ज्यान गएको छ। सिया मस्जिद बकिर उल ओलुममा आत्मघाती आक्रमणकारीले विस्फोट गराएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मस्जिदमा धेरै मानिस जम्मा भएका बेला विस्फोट हुँदा 35 घाइते भएका छन्। विस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 7 राष्ट्रिय खेलकुद प्रतियोगिता पुस 8 गतेदेखि 15 गतेसम्म पूर्वाञ्चलमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको 107 बोर्ड बैठकले यसअघि मंगसिर 8 गते गर्ने तय भएको प्रतियोगिता 1 महिनापछि सार्ने निर्णय गरेको हो। यस्तै क्षेत्रीय प्रतियोगिता मंगसिर 20 28 गतेसम्म गर्ने निर्णय पनि गरिएको छ। खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको लागि छुट्याइएको बजेट अपुग हुने भन्दै सरकारसँग थप रकम माग्ने निर्णय पनि गरेको छ। सरकारले प्रतियोगिताका लागि 20 करोड़ छुट्याए पनि खेलकुद परिषदले 17 करोड़ रूपियाँ अपुग हुने बताउँदै आएको छ।
र सशस्त्र प्रहरीको एपीएफ क्लब झापाको सुरुङ्गामा चलिरहेको सहारा सुरुङ्गा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। घरेलु टोली झापा 11 टाइब्रेकरमा 5-4 हराउँदै एपीएफ अन्तिम 4 पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। भोलि संकटा क्लब र मनाङ मर्स्याङदी क्लब बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधनबारे कांग्रेस माओवादीसँग कुरा गर्न एमालेद्वारा अस्वीकार, 3 दलको शीर्ष बैठक निष्कर्षविहीन।
राप्रपा नेपाल र राप्रपा बीच एकता, लामो समयपछि एकै हुन पाउँदा नेताहरू उत्साहित।
भूकम्प प्रभावित जिल्लाका सिकर्मी डकर्मी सुरक्षित घर बनाउने अभियानमा पुरानो सिपमा सुधार भएको अनुभव।
अफगानिस्तान अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट, 27 जनाको ज्यान गयो, 35 जना घाइते
र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुस 8 देखि 15 गतेसम्म पूर्वाञ्चलमा हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।